होस् दादा दादी दी हजुर बारामा स्कुलमा झैं कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाइनी हुन्छ भान्सातिर आमालाई काम सघाइनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बालसिकाई कार्यक्रमको 80 अंकमा तपाईहरूलाई स्वागत छ
यो कार्यक्रम देशभरका बालबालिकाको सिकाईमा टेवा पुर्याउन तयार पारिएको हो यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबंगला फाउण्डेशन रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी भवको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आजको हाम्रो पहिलो तथ्य नेपालको प्रदेश नम्बर 1 को बारेमा नेपालको संविधान अनुसार विक्रम सम्वत 2072 सालमा नेपाललाई 7 प्रदेशमा विभाजन गरिएको थियो ती 7 प्रदेशमध्ये आज हामी प्रदेश नम्बर 1 का बारेमा केही जानकारी प्रस्तुत गर्दैछौ
यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा पर्छ यसको क्षेत्रफल 25,905 वर्ग किलोमिटर छ यो प्रदेशको राजधानी विराटनगर हो यसमा 14 जिल्लाहरू पर्छन् ती हुन् ताप्लेजुङ सङ्खुवासभा सोलुखुम्बु पाँचथर तेह्रथुम धनकुटा भोजपुर खोटाङ ओखलढुङ्गा झापा इलाम सुनसरी मोरङ र उदयपुर यो प्रदेशले हिमाल पहाड़ र तराई क्षेत्र ओगटेको छ
प्रदेश नम्बर 1 संसारका सबैभन्दा ठूल्ठूला हिमालहरू मध्ये 5 अग्ला हिमालहरू पर्छन् ती हिमालहरू सगरमाथा कञ्चनजंघा लोप्चे मकालु र चोयु हुन् यहाँबाट कुम्भकर्ण हिमाल पनि देख्न सकिन्छ
यहाँ एसियाको सबैभन्दा अग्लो बनाएन्ट्री बरगद नामको रूख धनकुटाको ढाडे बजारमा पाइन्छ भनिन्छ यो रूख 250 वर्ष पुरानो हो यसको सतह 17 किलोमिटर फैलिएको छ पूर्वी नेपालको सबैभन्दा ठूलो उपत्यका उदयपुर र संसारको सबैभन्दा गहिरो अरूण भ्याली पनि यही प्रदेशको सङ्खुवासभा जिल्लामा पर्छ
नेपालको सबैभन्दा ठूलो बाँध कोशी नदीको बाँध पनि प्रदेश नम्बर 1 पर्दछ कोशी बाँधलाई कोशी ब्यारेज पनि भनिन्छ यहाँका प्रसिद्ध ठाउँहरूमा इलामको चिया बगान सोलुखुम्बुको एभरेस्ट बेस क्याम्प सुनसरीको चारकोसे झाडी तेह्रथुमका विभिन्न किसिमका लालीगुनास धनकुटाको राजा रानीताल आदि हुन्
यहाँका प्रसिद्ध मन्दिरहरूमा भोजपुरको सिद्धकाली इलामको पाथीभरा माई पोखरी झापाको कनकाई मन्दिर खोटाङको हलेसी महादेव मोरङको बराहा क्षेत्र सङ्खुवासभाको गुप्तेश्वर गुफा तेह्रथुमको पञ्चकन्या देवी ताल कन्या देवी धनकुटाको चल्पा देवी हुन्
प्रदेश नम्बर 1 विभिन्न जात जातिका मानिसहरू बसोबास गर्छन् तिनीहरू राई लिम्बु क्षेत्री नेवार किरात तामाङ र थारू हुन् तिनीहरू एकापसमा भाइचाराको भावना राखी सम्पूर्ण चाडपर्वहरू धूमधामका साथ मनाउने गर्छन्
यहाँ पर्ने विभिन्न राष्ट्रिय संरक्षण क्षेत्रहरूमा कोशी टपु कञ्चनजंघा संरक्षण क्षेत्र मकालु वरूण राष्ट्रिय निकुञ्ज हुन् यो क्षेत्रमा 14 राष्ट्रिय हवाई विमानस्थलहरू छन् सोलुखुम्बुको लुक्ला विमानस्थल संसारको एउटा विकट तथा डरलाग्दो एयरपोर्टको रूपमा चिनिन्छ जुन प्रदेश नम्बर 1 पर्दछ
आजको अर्को तथ्य सिस्नुको बारेमा सिस्नु एक जड़ीबुटी वनस्पति हो यो वनस्पति नेपालको मध्य पहाड़ी क्षेत्र तथा उपत्यकामा पाइने अर्फिकेसी परिवारको पोल्ने झार हो। यसमा औषधीय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र जलन गराउँछ र हिस्टामाइनले सुन्निने भएकाले पीड़ादायक हुन्छ, तर पानीमा उमालेपछि ती तत्वहरू नाश भएर जान्छन्। यसको सोही दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो।
यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, पोटासियम, म्याङ्गानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ। यसमा 25% प्रोटीन हुन्छ, त्यसैले यो शाकाहारीहरूको लागि अति उत्तम भोजन हो। नेपालको पहाड़ी क्षेत्रमा जनसंख्याको वृद्धि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जताततै पाइँदैन।
भाइ बहिनीहरू, आज हामी श्यामकृष्ण खुलीमुलीद्वारा पुनर्कथित लोककथा जिब्रो छिर्ने ख्याक वाचन गर्दैछौ। यस कथालाई प्रकाश रंजितले चित्रांकन गर्नुभएको हो, अविन श्रेष्ठले चित्र निर्देशन गर्नुभएको हो भने कृष्णदीप सिगदेलले सम्पादन गर्नुभएको हो। यस कथालाई द एसिया फाउण्डेशन लेट्स रीड नेपालले प्रकाशनमा ल्याएको हो। आज यो कथा ईशा थापाको आवाजमा सुनौ।
जिब्रो छेर्ने ख्याक, लेखक श्याम कृष्ण खुलीमुली, चित्रकार प्रकाश रंजित। यस किताबलाई द एसिया फाउण्डेशनले प्रकाशन गरेको हो। आज पनि तरकारी नाश गर्यो, खेत गएका तरी भाइले दुःख पोखे। कसले यस्तो गरेको होला, छोरी लसताले सोधिन्। नजिकै नीलबाराही जंगल छ, त्यहीको जनावरले त होला, बुवाले जवाफ दिए। खेतमा कसैको तरकारी बाँकी थिएन, बार पनि ढालिएको थियो। पाकेको अन्न पनि भित्राउन नपाएपछि शंखकोटवासीहरू चिन्तित भए। जनावरले साह्रै दुःख दिए, अब यहाँ बसेर के गर्ने, बरु खेतको बीचमै बस्ती बसाउनु पर्छ। गाउँलेलाई सम्झाउँदै तरी भाइले भने। सबैजना उनको कुरामा सहमत भए। खेतको बीचमा बस्ती बस्यो। खेतको बीचमा बस्ती बसेको हुँदा यसको नाम बुँदे रह्यो। नेपाल भाषामा बुको अर्थ खेत र देको अर्थ बस्ती भन्ने हुन्छ। पछि गएर बोडेका रूपमा प्रचलित भयो। बुवा, हामी खेतको बीचमा बसेका छौ, अब त जनावरले दुःख दिँदैन होला है, लसताले बुवालाई भने। तर त्यस्तो भएन। पाक्न लागेको बाली सबै तहस नहस भएका थिए। बोडेवासीले बाली भित्राउनै पाएनन्। बोडेवासीहरू चिन्तित भए। उनीहरूले सल्लाह गरे, जनावर धपाउन भुख्याचा राखे, तर जनावरले दुःख दिन छाडेनन्। हुँदा हुँदा त घर घरबाट कुखुरा, भेडा तथा बाख्रा पनि हराउन थाले। बुवा बुवा, हाम्रो त पाडो नै छैन, लसताले आप्तिँदै भने। तरी भाइ गोठमा गए, यता उता खोज्नुभयो तर पाडो भेटिएन। हामीलाई त यहाँ पनि दुःख दिन थाल्यो, कसले दुःख दियो होला, भूतप्रेतले हो कि, चिन्तित हुँदै तरी भाइले सोध्यो। छरछिमेकमा सल्लाह गरेर आउँछु, बुवाले बाहिर निस्कँदै भने। लसता पनि बुवाको पछि पछि लागिन्। भूतप्रेतकै काम हो भन्नेमा सबैको एकमत भयो। तान्त्रिक भीमदत्तसँग सहयोग माग्ने निर्णय भयो। भीमदत्त देवपाटनका प्रख्यात तान्त्रिक थिए। भीमदत्त गुरु, हामीले धेरै दुःख पायौं, केही उपाय लाउनु पर्यो, तरी भाइले बिन्ती बिसाए। के भयो, भीमदत्तले सोधे। तरी भाइले सबै कुरा भने। गुरुबाजे, हाम्रो त पाडो पनि लग्यो, मेरो प्यारो पाडो, कसले लग्यो होला, अनि पत्ता लगाइदिनुहोस् न, लसताले अनुरोध गरिन्। ल ल, म हेर्छु है, तान्त्रिक भीमदत्त गम्भीर भए। उनले ध्यान दृष्टि लगाएर हेरे। अब एक महिनासम्म खेतमा काम गर्न नजानु, तान्त्रिक भीमदत्तले आदेश दिए। तान्त्रिक भीमदत्त पनि बोडे आए। उनले सरासर खेतमा गए, तन्त्र मन्त्र गरेर चारैतिर तारण बिछ्याए। एक दिन भयो, दुई दिन भयो, तीन दिन भयो, बोडेबासीको दुःख चाहिँ कम भएन। घर पालुवा जनावरहरू हराउन छाडेनन्, तर पनि तारणमा कोही पनि परेन। बुवा खोइ त, तारणमा त कोही पनि परेन। तान्त्रिक बाजेले तारण हाल्नु भएको होइन र? उत्सुक हुँदै साग केलाइरहेकी लसताले भनिन्, खै उहाँ जान्थे, तान्त्रिक हुनुहुन्छ, पक्कै पनि तारणमा पर्छ होला। सागको मुठा बटार्दै भुवाले भने, एक दिन बिहान लसता ढुङ्गे धारामा पानी थाप्न जाँदै थिइन्। उनले मनराको फाँटमा अनौठो दृश्य देखिन्। एउटा अनौठो जीव कहिले यता कहिले उता गर्दै थियो। तारणमा कोही अल्छी जस्तो छ, उनले भनिन्, अनि हतार हतार पानी थापेर घर गइन्। बुवा बुवा, तारणमा त कोही परे जस्तो छ, तान्त्रिक बाजेलाई खबर गराउन, आँगनै बाटो उनले चिच्याइन्। ए हो र, ल ल ल, म तान्त्रिक गुरुलाई खबर गर्न जान्छु, बुवाले हतारमा भने। माटोको गहिरो भित्र राखेर लसता पनि पछि पछि लागिन्। तान्त्रिक गुरुलाई खबर गरेपछि उनीहरू केही गाउँले सँगै मनराको फाटमा गए। तपाईहरूलाई दुःख दिने ख्याक जालमा परेछ, तान्त्रिक भीमरथले हाँस्दै भने। उनले ख्याकलाई समाते, बोडेवासीले पनि सहयोग गरे, उनलाई चारैतिरबाट घेरा हाले। तान्त्रिकले उसको बारेमा केरकार गरे, भन को हो तिमी? ख्याक त पटक्कै डराएन, उसले जवाफ दियो, मलाई तिमीहरूले चिनेको छैनौ, म नीलबाराहीको दाहिने ख्याक हो। उसले आफ्नो सक्कली स्वरूप देखायो, आमै कति लामो जिङ्रिङ नपरेको कपाल, जिब्रो पनि रातो मोटो अनि लामो छ, लसताले भनिन्, आँखा त हेर त झन् कति ठुला नि, जिउ पनि मोटो डरलाग्दो हेर्दै। लसताको साथी न्युछे मानले भन्यो, ख्याकलाई के गर्ने भन्ने बारेमा सबैले छलफल गर्न थाले। नीलबाराहीको दाहिने ख्याक समात्दा अनिष्ट हुन सक्छ, तारी भाइले डराउँदै भने, जोसुकै भए पनि सजाय दिनुपर्छ, युवाहरूले जोसिँदै भने। हो हो, सजाय दिनुपर्छ, केटाकेटीले पनि कराए। लसताले आफ्नो जिब्रो बाहिर निकालेर जिस्काइन्। न्युछेमानले पनि ख्याकलाई मुख बिगारी बिगारी जिस्काए, यसलाई यत्तिकै छाड्नुहुन्न, तान्त्रिक भीमरथले भने। त्यसपछि उनले ख्याकको कपाल काटिदिए, खुट्टामा घुङ्रु पनि लगाइदिए। तिमीहरूले जे सुके गर, म डराउन्न, यहाँबाट जान त पाऊ अनि पो के गर्छु हेरिराख, ख्याकले सबैलाई धम्काउँदै भन्यो। ए त्यसो पो, खै खै सियो देउता तारी भाइ, तान्त्रिक भीमधरले भने। तरी भाइले सियो ल्याएर दिए। तान्त्रिकले ख्याकको जिब्रोमा सियोले छेडिदिए अनि काठको भारी बोकाएर सहर परिक्रमा गराए। अया दुख्यो मलाई, छोडिदेऊ मलाई दुख्यो, पीडाले ख्याक कराए। अबदेखि म दुःख दिन्न, मलाई छाडिदेऊ, बिन्ती मलाई छाडिदेऊ, नीलबाराहीले हाम्रो रक्षा गर्छिन्, तिमी भने हामीलाई दुःख दिन्छौ, तान्त्रिकले रिसाउँदै भने। यत्तिले कहाँ पुग्छ, हामी त तिमीलाई छाड्दै छाड्दैनौ, ख्याकले माफी माग्दै भन्यो। अबदेखि म तपाईँहरूको रक्षा गर्छु, प्राकृतिक विपत्तिबाट पनि सबैलाई बचाउनेछु, हरेक वर्ष जिब्रो छेड्न पनि म आफै आउनेछु, ल बाचा नै गरे मैले। ल ठिक छ, माफी भयो, उसको बाचा सुनेर मानिसहरूले उसलाई छाडिदिए। आफ्नो काम पूरा भएकोमा तान्त्रिक भीमदत्त आनन्दले उछ्यानमा पल्टिए। तिमीले मेरो दाहिने ख्याकलाई अपमान गर्यो, म तिमीलाई बाँकी राख्दिन, नीलबाराहीले उनको सपनामा रिसाउँदै भने। उनी सोचमग्न भए, मनमा शान्ति थिएन, डर पनि लाग्यो। देवी मलाई माफ गर्नुहोस्, बरु म क्षमा पूजा गर्छु, उनले बिन्ती बिसाए। नीलबाराही अलग भइन्, उनी पनि निन्द्राबाट बिउजे। सबैले सबै गाउँलेलाई डाके, सबैको सल्लाह अनुसार नीलबाराहीलाई खुसी पार्न भनेर क्षमा पूजा गरे। अर्को वर्ष ठिक समयमा ख्याक आफै आइपुग्यो। तान्त्रिकले क्षमा पूजा गरे, ख्याकको जिब्रो छेडे अनि सहर परिक्रमा गर्न लगाए। यस पाला भने ख्याकलाई नरमाइलो लागेन, ऊ बोडेबासी र केटाकेटीहरूसँग रमाउँदै सहर घुम्यो। ख्याकलाई सहर घुमाउँदा कस्तो रमाइलो हुन्छ है, निचेमानले भन्यो। यसलाई जात्राको रूपमा नै मनाउनु पर्छ, लसताले भनिन्। तर एउटा वर्ष भने ख्याक आउन सकेन। ख्याक पनि बुढो भयो, अब आउन नसक्ने भनेर खबर पठायो। तान्त्रिकले भने, परम्परा त रोकिने भयो, सबैलाई खल्लो लाग्यो। अब जात्रा कसरी मनाउने, लसताले चिन्ता व्यक्त गरिन्। एउटा उपाय छ, तान्त्रिकले केही सोच्दै भने, क्षमा पूजाको जिम्मा त म लिन्छु, तर जिब्रो छेड्ने जिम्मा भने तपाईँहरू मध्ये कसैले लिनुपर्ने हुन्छ। ल भन्नुहोस्, कसले छेड्नुहुन्छ? सबै चुप लागे, कोही अघि सरेनन्। केटाकेटीहरू दुखी भए, जात्रा नै पो नहुने भयो। म जिब्रो छेड्छु, एकजना युवक फुर्तीका साथ अगाडि सरे। सबैको अनुहारमा खुशी छायो। जात्रा हुने भयो, जात्रा हुने भयो, लसता खुशीले चिच्याइन्। त्यसपछि हरेक वर्ष जिब्रो छेड्ने जात्रा मनाउने परम्परा चलिरहेको छ।
शङ्खकोटवासीहरू किन चिन्तित भए? बोडे नाम कसरी रहन गएको रहेछ?
तान्त्रिक भीमदत्तले के गरे? बोडेवासीलाई कसले दुःख दिइरहेको रहेछ?
ख्याक कस्तो थियो? खेतबारीमा दुःख दिने ख्याकलाई बोडेवासीले कसरी तह लगाए?
आफ्नो रक्षकलाई दुःख दिने बोडेवासीलाई नीलबाराहीले के गरे? किम्बदन्ती अनुसार जिब्रो छेड्ने जात्रा कसरी सुरु भएको रहेछ त?
भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा मार्गरेट थ्याचरको बारेमा चर्चा गर्छौ।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी मार्गरेट थ्याचरका बारेमा केही कुराहरू थाहा पाउनेछौ। उनको जन्म सन् 1925 अक्टोबर 13 र मृत्यु सन् 2013 अप्रेल 8 दिन बेलायतमा भएको थियो। उनी बेलायतकी प्रधानमन्त्री थिइन्। उहाँको भनाई अनुसार, यु मे हेभ टु फाइट अ ब्याटल मोर देन वन्स टु विन इट, अर्थात तपाईँले कुनै पनि युद्ध जित्नलाई त्यसलाई एकचोटि भन्दा धेरै लड्न पर्ने हुन सक्छ। वन्स अपन अ टाइम इन ग्रेट ब्रिटेन देयर वाज अ गर्ल who did not care about what others thought of her. She believed in doing what she thought was right. Some people liked her for being honest. Others thought she was rude. Margaret just shrugged and carried on. She studied chemistry and became a scientist, but her true passion was politics. So she tried to get elected to the British Parliament. The first time, she did not make it, nor the second time. But Margaret was not one to give up. She decided to go back to college and study law. She got married and had twins. When the next elections came, she was not even considered because the men in her party thought that a young mother would be unsuitable for the life in Parliament. कुनै समयमा बेलायतमा एकजना बालिका थिइन् जसलाई उनको बारेमा अरूले के भन्छ भन्ने कुराको मतलब थिएन। उनलाई उनी आफूले सोचेको कुरा गर्नमै विश्वास राख्थिन्। कोही मानिसहरूले उनलाई उनको इमान्दारिताको लागि मन पराउँथे भने कसैले उनलाई छुच्चीको दर्जा दिन्थे। तर मार्गरेटलाई यस कुराले खासै असर गर्दैनथ्यो र उनी आफ्नो जीवनमा अघि बढिन्। उनले रसायन विज्ञान पढेर वैज्ञानिक भइन्, तर उनको लगाव राजनीतिमा धेरै थियो। यही कारण उनले बेलायती संसदमा चयन हुने कोशिश गरिन्। उनको प्रयास पहिलो र दोस्रो दुवैचोटि असफल भयो, तर मार्गरेट हरेस खाने महिला थिइनन्। उनले फेरि कलेज भर्ना भई कानून विषय पढ्ने सोच गरिन्। यही समयमा उनको विवाह भयो र उनको जुम्ल्याहा बच्चा भयो। जब बेलायतमा निर्वाचन भयो तब उनको नाम चयनलाई व्यवस्था गरियो किनभने उनको पार्टीमा भएका पुरूषहरूले भर्खर आमा बनेकी महिला सांसदको लागि अयोग्य छिन् भन्ठाने। फाइनली अ फ्यू इयर्स लेटर हर ड्रीम केम ट्रु एन्ड मार्गरेट वाज इलेक्टेड टु पार्लियामेन्ट। वान्स इन पार्लियामेन्ट सी वाज सो सक्सेसफुल सी बिकेम लिडर अफ द कन्जर्भेटिभ पार्टी एन्ड देन प्राइम मिनिस्टर, द फर्स्ट फिमेल प्राइम मिनिस्टर इन द ब्रिटिश हिस्ट्री। When she took free milk away from the primary school children, the people disliked her. When she won the war against Argentina in the Falkland Island, people admired her strength and determination. Margaret liked to work hard and was immensely practical. Sometimes people tried to pressure her into making decisions she did not agree with, but she never bowed. That's why she became known as the Iron Lady. अन्त्यमा धेरै वर्षपछि उनको सपना साकार भयो र उनको बेलायती सांसदमा चयन भयो। सांसदभित्र उनले धेरै सफल भइन् र कन्जर्भेटिभ पार्टीको नेता भइन्। पछि उनी बेलायतको पहिलो महिला प्रधानमन्त्री बनी इतिहास रचिन्। जब उनले प्राथमिक विद्यालयका बाल बालिकाहरूको लागि निशुल्क दूध बाँड्ने प्रचलन बन्द गरिन् तब धेरै मानिसहरूले उनलाई मन पराउन छाडे। उनको कार्यकालमा अर्जेन्टिना विरूद्धको युद्धमा सफलता हासिल गरिन्। यसको लागि मानिसहरूले उनको शक्ति र दृढताको लागि प्रशंसा गरे। मार्गरेटलाई कड़ा परिश्रम गर्न मन लाग्थ्यो र उनी व्यवहारिक थिइन्। कहिलेकाहीँ उनका सहकर्मीहरूले उनलाई मन नपर्ने निर्णय गर्नको लागि बाध्य गर्न खोज्थे तर उनी कहिले दबिनन्। यही कारणले गर्दा मार्गरेट थ्याचर विश्वमा द आइरन लेडी भनेर चिनिन्छिन्।
द आइरन लेडी मार्गरेट थ्याचरको जीवनी कस्तो लाग्यो र उहाँको जीवनीबाट हामीले के सिक्न सक्छौ त?
भाइ बहिनीहरू, आज हामीहरूले ससाना भाइ बहिनीहरू आफू तथा पाका मानिसहरूको लागि हाम्रो घर कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौ।
भाइ बहिनीहरू, तपाईँहरू आफ्नो घर कतिको सफा सुग्घर राख्नुहुन्छ? तपाईँहरूलाई थाहा छ, घर सफा सुग्घर मात्र भएर हुँदैन नि, घर सुरक्षित पनि हुनुपर्छ। आज हामीले हाम्रो घरलाई कसरी हजुरबुबा हजुरआमाका लागि, ससाना नानीहरूका लागि अनि हामी सबैका लागि सुरक्षित बनाउन सक्छौ भन्ने कुरामा छलफल गर्छौ है। हाम्रो घरमा यदि हजुरबुबा हजुरआमा वा अन्य बुढापाका सदस्यहरू अनि ससाना नानीहरू हुनुहुन्छ भने याद गर्नुहोस् है, उहाँहरूको सजिलोको लागि हामीले धेरै कुराहरू याद गर्नुपर्ने हुन्छ। उहाँहरूको आँखा अलिक कमजोर भएको हुन सक्छ अनि हिँड्न पनि अलिक बिस्तारै हिँड्नुपर्ने हुन सक्छ नि। त्यस्तै हाम्रो घरमा ससाना भाइ बहिनीहरू पनि हुनुहुन्छ होला। ससाना भाइ बहिनीहरूले कता जानुहुन्छ, कता हुँदैन, के चलाउनुहुन्छ, के चलाउनु हुँदैन, के खानुहुन्छ, के खानु हुँदैन जस्ता कुराहरू राम्ररी बुझिसकेका हुँदैनन्। त्यसैले उनीहरूको सुरक्षामा पनि हामीले धेरै विचार गर्नुपर्छ। अनि भाइ बहिनीहरू, हामी आफै पनि घरका अन्य सदस्यहरू पनि त सुरक्षित हुनु पर्यो नि होइन? लापरवाही गर्दा वा कहिलेकाहीँ सानो सानो कुरामा ध्यान नदिँदा पनि दुर्घटना हुन सक्छ नि। सबैभन्दा पहिले त हामीले घरभित्रका वा बाहिरका भर्याङमा वा भर्याङ चढ्ने वा ओर्लने ठाउँमा केही पनि सामानहरू राख्नु हुँदैन। यसरी भर्याङमा वा यसको माथि तल सामानहरू भयो भने अल्झेर लड्ने सम्भावना बढ़ी हुन्छ। भर्याङ मात्र नभई कोठाहरूमा पनि सामानहरू छरेर राख्नु हुँदैन। धेरै ओहोर दोहोर गरिरहनु पर्ने ठाउँ, कोठाको बाहिरको प्यासेज, ढोका आदि पनि खुल्ला हुनुपर्छ। ढोका अगाडि फुकालिएको जुत्तामा पनि अल्झेर लड्ने सक्ने हुन्छ। त्यसैले जुत्ता चप्पल फुकालेर राम्रोसँग राख्ने बानी गर्नुपर्छ है। त्यस्तै हाम्रो घरमा हामीले कति धेरै बिजुलीका सामानहरू चलाउने गर्छौ नि है। बिजुलीका प्लगहरू, तारहरू, करेन्ट लाग्न सक्ने नाङ्गा तारहरू राम्रै राखिएका छन् वा छैनन् तपाईँले याद गर्नुभएको छ? त्यस्ता कुराहरू ससाना भाइ बहिनीहरूले छुन सक्ने ठाउँमा त राख्नु नै हुँदैन। यस्तो कुरामा लापरवाही गरियो भने करेन्ट लाग्ने अनि आग लागी समेत हुन सक्छ। अर्को सावधानी अप्नाउनु पर्ने ठाउँ भनेको हाम्रो भान्सा कोठा हो। खाना पकाउँदा हामी प्रायले ग्यासमा पकाउँछौ नि है। कसै कसैले मट्टीतेलको स्टोभ, माटोको चुलो वा अन्य कुनै तरिका अप्नाएर पनि पकाउनुहुन्छ होला। आगो बाल्न सलाई पनि भान्सामा नै राखिएको हुन्छ। ग्यास चलाउँदा, स्टोभ बाल्दा, आगो बाल्दा धेरै विचार पुर्याउनुपर्छ है। भान्साको झ्याल ढोका बन्द गरेर यस्ता कुराहरू चलाउनु हुँदैन नि। भान्सामा तरकारीहरू काटकुट गर्न चक्कु, चुलेसीहरू पनि हामी प्रयोग गर्छौ। त्यस्तै भान्सामा पानी पनि धेरै चलाइन्छ। सामानहरू राख्ने टिनका, सिसाका बट्टाहरू पनि हुन्छन्। सिसाका अनि फुट्ने अरू भाँडाकुँडाहरू पनि हुन्छन्। सकभर भान्सा कोठामा ससाना नानीहरूलाई जान दिनु हुँदैन। चक्कु, चुले, सिसालाई, लाइटर, पानी राखेका भाँडा, सिसा वा अन्य फुट्न सक्ने भाँडाकुँडाहरू उनीहरूले नपुग्ने ठाउँमा राख्नुपर्छ। अरूहरूले पनि यस्ता सामानहरू चलाउँदा धेरै ध्यान दिनुपर्छ। तपाईहरूले पनि खाना पकाउने, तरकारीहरू काट्ने अनि भान्सामा अरू कुराहरू गर्दा आफूभन्दा ठूलालाई अगाडि राखेर राम्ररी सिकेर सुरक्षित भएर मात्र गर्नुहोस् है। भान्सा कोठाको भुइँ सधैँ सुक्खा राख्नुपर्छ, नत्र चिप्लिएर लड्ने सम्भावना हुन्छ। भान्सा मात्र होइन, हामीले टोयलेट, बाथरूमको भुइँ पनि सुक्खा राख्ने कोसिस गर्नुपर्छ। चिप्लो जुत्ता चप्पल लगाउनु हुँदैन। अर्को याद गर्नुपर्ने कुरा भनेको भाइ बहिनीहरू, औषधिहरू वा अन्य कुनै विषादीहरू हामी कसरी राख्छौं भन्ने कुरा हो। हाम्रो घरमा विभिन्न किसिमका औषधिहरू हुन सक्छन्। त्यस्तै कहिलेकाहीँ केही कामको लागि विषादीहरू पनि ल्याएका हुन सक्छौ। यस्ता कुराहरू ससाना नानीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ है। याद गर्नुहोस् है भाइ बहिनीहरू, हाम्रो घर भनेको हामीले आनन्दले खुशी भएर परिवारसँग रमाइलो गर्ने ठाउँ हो। त्यसैले यसलाई सधैँ सफा र सुरक्षित राख्नुपर्छ। आशा छ भाइ बहिनीहरू, तपाईँहरूले आफ्नो घरलाई सुरक्षित राख्ने बारे केही कुराहरू थाहा पाउनुभयो। आफ्नो अभिभावक अनि घरका अन्य सदस्यहरूसँग पनि छलफल गर्नुहोस् है।
आशा छ तपाईँहरूले यहाँ भनिएका कुराहरूमाथि विचार गरी आफ्नो घरलाई सुरक्षित राख्नुहुन्छ।
भाइ बहिनीहरू, हामी अब कार्यक्रमको अन्त्यमा आइपुगेका छौं।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।